Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz. बडा दशैं टीकाको चौथो दिन आज त्रयोदशी आज पनि आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाइँदै
बर्दियाको गुलरिया लालपुल क्षेत्रमा आज बिहान 9 बजेसम्म कर्फ्यू विवाद मिलेको स्थानीय प्रशासनको दावी
कोहलपुर गड्डा चौकी रेलमार्ग निर्माण सुरु चिनिया र कोरियाली कम्पनीले जिम्मा पाए
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक तर्फको मतपत्र छपाई आजबाट सुरु झन्डै 1,80,00,000 मतपत्र छापिने
र अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको संख्या 59 पुग्यो 500 बढी घाइते
हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशन शुभयात्राको साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा बर्दियाको गुलर सदरमुकाम गुलरियाको लालपुर आसपासको क्षेत्रमा आज बिहान 9 बजेसम्म कर्फ्यू लगाइएको छ गए राति गुलरिया नगरपालिका 11 लालपुरमा ताजिया विसर्जन गर्ने र मूर्ति विसर्जन गर्ने समावेश बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा 5 जना घाइते भएका थिए अस्ति झडप हुँदा हिजो पनि झडप हुन सक्ने देखिएपछि सदरमुकाम गुलरियाको लालपुर आसपासको क्षेत्रमा भने अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो बेलुकीको झडप साम्य पार्न हिजो प्रहरीले 1 राउन्ड अश्रु ग्यास र 2 राउन्ड हाई फायर गरेको थियो गुलरिया नेपालगञ्ज सडक खण्डमा यातायात का साधनहरूलाई प्रहरीले स्कटिङ गरेर आवजात गराइरहेको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो उहाँले हिजो बिहान 10 बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि 500 मिटर पूर्व पश्चिम उत्तर र दक्षिण चारैतिर कर्फ्यू जारी रहेको बताउनुभयो कर्फ्यू आज बिहान 9 बजेसम्म जारी रहने स्थानीय प्रशासनले जनाएको छ यसैबीच हाम्रा साथी केशव ढकालले प्रमुख जिल्ला अधिकारी भट्टराईलाई घटनाको पछिल्लो अवस्था के छ भनी सोध्नु भएको छ
यो गुलेरिया नेपालगञ्ज सडकको लालपुर क्षेत्रमा कर्फ्यू अहिले पनि जारी छ 9 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको
यो वार्ता दुई समूह बीच वार्ता हुने भन्ने कुरा भइरहेको थियो वार्ता भयो
हामीले बिहान माहौललाई शान्त गर्न प्रयास गर्यौँ र त्यो सबै पक्षका प्रतिनिधिहरूलाई राखेर वार्ता गर्यौँ वार्ता सहज रूपमा सम्पन्न भएको छ र स्थितिलाई सामान्य बनाउनलाई र जनजीवनलाई सधैँ जस्तै पिलाउनको लागि सबैजना सहमत हुनु भएको छ तर उहाँहरूकै अनुरोध अनुसार कुनै धनजनको क्षति नहोस् भन्ने उद्देश्यले कर्फ्यूलाई निरन्तर गरिदिनको लागि अनुरोध भए अनुसार प्रशासनले बिहान 9 बजेसम्मका लागि कर्फ्यू आदेश निरन्तर राखेको छ
भनेपछि जुन समूहहरू बीच विवाद भइरहेको थियो त्यो उहाँहरू बीच अहिले विवाद चाहिँ छैन उसो भए
अहिले उहाँहरूको लिडरहरूलाई हामीले जिल्ला स्तरमा राखेर छलफल गरायौँ जनजीवनलाई सहज बनाउनको लागि आम नागरिकहरूलाई सबैले सामूहिक रूपमा अपिल गरेका छौँ उहाँहरू विवादलाई द्वन्द्वलाई अन्त्य गर्नको लागि सबैजना सहमत हुनु भएको छ आशा गरौँ यसले शान्ति कायम गर्नलाई महत्त्वपूर्ण सहयोग पुग्ने
यो विवाद चाहिँ के कारणले भएछ खास चाहिँ मुख्य कुरा के रहेछ यो विवादको
फेरि अब यो एकै दिन हिन्दूहरूको दुर्गा पूजा गरेको फुलपाती सेलाउने र मुस्लिमहरूको मोहरमको ताजिया सेलाउने दिन एउटै परेछ हामीले बर्दिया जिल्लामा पहिला बैठक गरेर यसको पूर्वानुमान गरेर दसैँका दिन हिन्दूहरूले विसर्जन गर्ने फुलपाती विसर्जन गर्ने र एकादशीका दिन हिजो चाहिँ मुस्लिमहरूले गर्ने गरी कार्यतालिका तोकेका थियौँ त्यही अनुसार यहाँको हिन्दू समुदायले अस्ति नै त्यो काम सम्पन्न गरे मुस्लिम समुदायको हिजोको टाइम तोकिएको थियो हामीले सोचेभन्दा बढी 81 हिजो मुस्लिम समुदायले ताजिया सेलाउने बेलामा बाँके जिल्लाबाट विभिन्न ठाउँबाट नसोचेको हिन्दू समुदायहरूको गाडी अपर्झट आइपुगे त्यसले गर्दाखेरि दुवै पक्षले कसले कुन बाटो प्रयोग गर्ने कहाँनिर कसले सेलाउने भन्ने खालको विवाद भएपछि प्रहरीले सहजीकरण गरेर हिजो साँझ समस्या समाधान गरेका थियो। त्यसैको रिसिभी साँझदेखि दुवै पक्षले एकअर्कामा आक्रमण गर्ने खालका क्रियाकलापहरू बढेपछि प्रहरीले आफ्नो गतिविधि बढायो। स्थितिलाई नियन्त्रण गर्नलाई प्रशासनले स्थानीय शासनले बिहान 10 बजेदेखि कर्फ्यू आदेश जारी गर्यो।
भनेपछि अब चाहिँ दुईटै धर्म समुदायका गुरुहरूसँग एक ठाउँमा राखेर यहाँहरूले वार्ता गरिसक्नु भएको अवस्था हो त?
हामी दिउँसो त्यसमा केन्द्रित भयौँ। बिहानभरि माहौललाई शान्त बनाउनेतिर हामी आफै कृषि निकायका प्रमुख जिल्ला अधिकारी सबै फिल्डमा गएर त्यसमा केन्द्रित भयौँ भने दिउँसो दुवै पक्षका धार्मिक नेताहरू समुदायका अग्रजहरूलाई ल्याएर छलफल गरायौँ। उहाँहरू शान्ति कायम गर्नको लागि अत्यन्त सकारात्मक हुनुहुन्छ। उहाँहरूको बिचमा समझदारी कायम भएको छ।
प्रतिबद्धता कस्तो आयो उहाँहरूबाट दुवै धर्म सम्प्रदायका गुरुहरूबाट? अब हामी चाहिँ आफ्नो पक्षलाई शान्त पार्न तयार छौँ भन्ने खालका कुराहरू आयो कि आएनन्?
सामूहिक रूपमा प्रतिबद्धता आएको छ। उहाँहरू त्यसको कन्भेन्सन हुन्छ। हाम्रो निर्णयमा पनि त्यो कुरा उल्लेख छ। हामीले जनजीवन सामान्य पार्नको लागि आम त्यहाँका नागरिकहरूलाई पनि अपिल गरेका छौँ र उहाँहरूले चाहिँ जनजीवन सामान्य पार्नका लागि एक आपसमा भएका झै झगडा मिलाउनको लागि अभियन्ताको रूपमा काम गर्ने, सहजकर्ताको रूपमा काम गर्ने र झगडा मिलाउनको लागि यहाँका लिडरहरू सहमत हुनुभएको छ।
भनेपछि हामी अब यो अपेक्षा गर्न सक्छौँ कि अब दुई समूहहरू बिच त्यसरी विवाद हुने छैन भनेर हामी आशा गर्न सक्छौँ?
आशा हामीले गरेका छौँ, तर उहाँहरूकै अनुरोध अनुसार कर्फ्यू चाहिँ निरन्तर छ। कर्फ्यूको समयमा उहाँहरूले आफूलाई बढी सुरक्षित महसुस गरेका कारणले उहाँहरूकै सहजताका लागि, समुदायको जीवधनको सुरक्षाका लागि कर्फ्यू कम्तीमा त्यसको अवस्था त्यसपछि त्यति बेलाको अवस्था हेरेर हामी थप निर्णय केही गरौँ। अरू कुरामा उहाँहरूले अहिले सकारात्मक भूमिका खेलिसक्नु भएको छ। समुदायमा त्यसको असर देखिसकेको छ। मान्छेहरू आफ्ना घरभित्र सीमित भएर आफ्ना क्रियाकलापमा केन्द्रित भएको छ अवस्था छ। त्यसले गर्दा आशा गरौँ माहौल सहज भएर जाँदैछ।
उहाँ हुनुहुन्थ्यो बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई। बर्दियामा कर्फ्यूको बारेमा पछिल्लो अवस्थाको जानकारी दिँदै
बाँकेको नेपालगञ्ज खजुरा सडक खण्डमा बस र ट्रक ठोकेर एकजनाको ज्यान गएको छ भने 23 जना घाइते भएका छन्। नेपालगञ्जबाट बर्दियाका लागि छुटेको N4X1094 बस र बर्दियाबाट नेपालगञ्जका लागि छुटेको N2X9360 ट्रक एक आपसमा ठोकेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दुर्घटनामा भारत रूपैयाका 60 वर्षीय राम मनोहरण शर्माको ज्यान गएको जनाएको छ। घाइते मध्ये 23 जनामध्ये 10 जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
बडा दशैं टीकाको चौथो दिन आज त्रयोदशी। आज पनि आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ। दशमीका दिन टीका लगाउन नभ्याउनेहरूले पूर्णिमासम्म टीका जमरा लगाउने गर्दछन्। पश्चिम नेपालका केही जिल्लाहरूमा भने दशमीका दिन मात्र टीका लगाउने परम्परा रहेको भए पनि सुर्खेत सहित धेरैजसो जिल्लामा भने पूर्णिमासम्म टीका लगाउने गरिन्छ। दशमीमा आफ्ना मान्यजनका हातबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा घटस्थापना गीत दिन दशैं घर तथा पूजा कोठामा राखेको समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गर्ने गरिन्छ। सत्यमाथि सत्य र आसुर्य शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा 9 दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैं घरमा प्रत्येक दिन पूजा अर्चना सहित दुर्गा सप्तशती चण्डी र भगवतीको पाठ गर्ने गरिन्छ। घटस्थापनाका दिनदेखि सुरु हुने यो पर्व पूर्णिमाको दिनसम्म 15 दिनसम्म मनाउने गरिन्छ।
बडा दशैंमा मान्यजनबाट टीका जमरा थाप्न क्रम आज पनि जारी नै रहेको छ। टाढा रहेका र टिकाको दिन जान नभ्याएकाहरू टिका जमरा लगाई आशीर्वाद दिन मान्यजनका पुग्ने गरेका छन्। आज पनि टिका थाप्न र नयाँ राम्रो पहिरन सजिएर हिँडेकाहरू बाटोघाटोमा देख्न पाइन्थ्यो। आफन्तकामा दशैंको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमासम्मै मान्यजनको हातबाट टिका लगाउन सकिने व्यवस्था छ। यसै विषयमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका दशैं मनाइसकेका सर्वसाधारणहरूलाई यस वर्षको दशैंमा तपाईँले के आशीर्वाद दिनुभयो र लिनुभयो भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
त्यही त हो, आफूभन्दा ठुलादेखि टिका थापिन्छ के अरे, ल भाग्यमानी भएस, जान्ने मान्ने भएस भन्छन्, त्यही हो आशीर्वाद पाउने ठुलादेखि। सानोलाई पनि त्यही हो, आफूले पनि त्यही भन्ने त हो, ठुलाले आफूलाई भन्छन्, आफूले सानोलाई भन्ने, त्यही त हो।
राम्रो जबमा र पढाइमा चाहिँ योग्य बन्नु भन्ने आशीर्वाद दिनुभयो। त्यहाँभन्दा पछाडि चाहिँ आफ्नो अनुशासित मर्यादित समाजमा चाहिँ प्रतिष्ठित र इज्जतदार रहने अनि आफूभन्दा ठुलाको चाहिँ सम्मान र संस्कारप्रति ध्यान दिनु भन्ने चाहिँ स्पेसली मलाई आशीर्वाद चाहिँ त्यही दिनुभयो मेरो अग्रजहरूले चाहिँ।
आफूभन्दा ठुलोबाट होइन मान्यजनहरूबाट चाहिँ राम्रो होस् होइन, दीर्घायु होस्, उन्नति गरून् भन्नुभयो भने अब सानालाई दिँदाखेरि धेरै धेरै उन्नति गर्नु होइन, पढाइ लेखाइ गर्नु, खुट्टा उभिनु, भन्ने यस्तै किसिमको चाहिँ आशीर्वाद दिनु।
आशिष त अब अहिले वृद्धले आफ्नो किसिमको आशिष दिनुहुन्छ होइन, चिरायु हुनु, धेरै धेरै प्रगति गर्नु भन्ने जस्तो गर्नुहुन्छ। युवाले अलिकति छुट्टै किसिमको आशिषहरू दिन्छ, तर प्रगति गर्नु, राम्रो गर्नु, साइन्टिस्ट हुनुहोस्, विद्वान हुनुहोस्, धेरै ज्ञानी हुनुहोस्, पढ्नुहोस्, असल मान्छे हुनुहोस्, त्यही हो आशिष।
मैले आफूले चाहेको कुरा होस्, उहाँको आशीर्वाद लागोस्, आफू अब आफूले सोचेको कुरा होस्, आफूभन्दा ठुलाले दिएको आशीर्वाद पनि लागोस्, म पढाइमा सफल हुँ, म आफूभन्दा ठुलाले गरेको त्यस्तो आशीर्वाद।
दसैँमा हामीले नि अब ठुला आफूभन्दा ठुला मान्ने जनसितबाट हामीले आशीर्वाद लियौँ, त्यही आशीर्वाद भनेपछि अब त्यही जयन्ती मङ्गला काली भद्र काली कपालिनी भनेर अब धेरै अब आशीर्वाद मागेर हामीले पनि लियौँ र हाम्रो बच्चाहरूलाई पनि अब हामीले पनि त्यही अनुसारको आशीर्वाद राम्रो लक्ष्य टिप त्यही भनेर आशीर्वाद दिने।
नौ दुर्गाले रक्षा गरौँ, राम्रो होस् बच्चाहरूलाई सबैलाई, सबै राम्रो होस्, नौ दुर्गा रक्षा गरौँ, सोचे जस्तो पुगोस् सबै, त्यस्तै भनेर।
आशिष अब दसैँमा चाहिँ ठुला बडाबाट टिका लगाइन्छ प्रायः जसो, उहाँहरूबाट व्यक्तिगत प्रगति, आर्थिक प्रगति, सधैँ चाहिँ भगवान्को साथ रहिरहोस् र ठुलालाई आदर सम्मान र सानालाई माया गर्ने व्यवहारको शिव विकास होस् र आफ्नो परम्परालाई सधैँ चाहिँ जगेर्ना गर्न सकिरहन् भनेर ठुलाबाट आशीर्वाद लिन्छ र दिँदा पनि त्यसरी नै दिन्छ।
सानो बच्चाहरूलाई नौ दुर्गा भगवान्ले रक्षा गरून्, सोचेको पुगोस्, राम्रो होस्, सुख शान्ति होस्, नौ दुर्गा भगवान्ले रक्षा गरून् भन्ने त्यही आशीर्वाद दिए मलाई।
हामीसँग छिमेक सेरोफेरो र राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले बडा दशैं टिकाको चौथो दिन आज त्रयोदशी बर्दियाको गुलरिया लालपुर क्षेत्रमा आज बिहान 9 बजेसम्म कर्फ्यू लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। गोहलपुरदेखि गड्डा चौकीसम्म रेलमार्ग निर्माणको लागि डीपीआर विस्तृत परियोजना प्रतिवेदन निर्माण कार्य सुरु भएको छ। गोहलपुरदेखि सुखरसम्म पहिलो खण्ड र सुखरदेखि गड्डा चौकीसम्म दोस्रो खण्ड बनाई डीपीआर निर्माण कार्य अघि बढाइएको रेल विभागका प्रवक्ता प्रकाश वक्ता उपाध्यायले बताउनुभयो। पहिलो खण्ड कोहलपुर सुखरको डीपीआर निर्माणको जिम्मा चीनको परामर्शदाता कम्पनी चाइना रेलवे सियुयान एन्ड डिजाई ग्रुप र नेपालको ईआरएमसी सर्भिस प्रणालीलाई दिएको छ। त्यसै गरी दोस्रो खण्ड अन्तर्गत सुखर गड्डा चौकीको डीपीआरका लागि भने कोरियाको परामर्शदाता कम्पनीसहित 3 कम्पनीलाई जिम्मा दिएको विभागले जनाएको छ। कोहलपुर सुखरको दूरी 95 किलोमिटर र सुखर गड्डा चौकी 94 किलोमिटर गरी रेलमार्गको कुल 189 किलोमिटर दूरी रहेको छ। दुवै खण्डको डीपीआर गत साउनदेखि सुरु गरेर 15 महिनाभित्र सम्पन्न गरी विभागलाई बुझाउने सहमति भएको उपाध्यायले बताउनुभयो।
आगामी मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई आजदेखि सुरु हुने भएको छ। मतपत्र छपाईको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटाइसकेको प्रवक्ता नवराज ढकालले बताउनुभयो। मतपत्र छपाई कडा सुरक्षा घेरामा भक्तपुरको सानोठमी स्थित जनक शिक्षा सामग्री केन्द्रमा हुने भएको छ। एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधि सभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनको चुनाव चिन्ह रहने भएका छन्। निर्वाचनका लागि मतदाताको संख्या एकिङ भइसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै 1,80,00,000 मतपत्र छापिने भएको छ। आयोगले मतपत्रको संख्या केही दिनभित्रै एकिङ हुने जनाएको छ। समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेद्वारको बन्द सूची यही असोज 29 गते पेश गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक निर्वाचन अन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिन्ह निर्धारण गरिसकेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर 6 मा 82, प्रदेश नम्बर 5 मा 84 र प्रदेश नम्बर 7 मा 83 राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन्। समानुपातिक तर्फको मतपत्रको छपाई आगामी कार्तिक 8 गते भित्र पूरा गर्ने जनाइएको छ। त्यस लगत्तै प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनको मतपत्र छपाईको काम सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। मतपत्रका लागि आयोगले 600 टन कागजको व्यवस्थापन समेत गरिसकेको जनाएको छ। मङ्सिरमा हुने निर्वाचनबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ 165 तथा समानुपातिक निर्वाचन प्रणालीबाट 110 सदस्य तथा प्रदेशसभा प्रत्यक्षतर्फ 330 र समानुपातिक प्रणालीबाट 229 जना चयन हुनेछन्।
नेकपा माओवादी केन्द्रमा एमालेसँग पार्टी एकीकरण गर्नेबारे छलफल शुरू भएको छ। कोटेश्वरको पेरिस डाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा एमालेसँग पार्टी एकीकरणबारे छलफल भएको हो। यस्तै आगामी प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि चुनावी तालमेल गर्ने विषयमा पनि बैठकले निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भूषालले बताउनुभयो। एमाले माओवादीसँग सके पार्टी एकता गर्ने, त्यो नभए चुनावी तालमेल गर्ने रणनीति लिएको छ। स्थायी समिति बैठकबाट उहाँमा तालमेल र एकीकरण जरुरी भएको भन्दै त्यसका लागि पहल गर्ने निर्णय लिएको थियो। माओवादी केन्द्रको सचिवालय बैठकले पनि एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे अन्तिम निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल, नेता द्वय नारायण काजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेको समिति बनाएको छ। यसअघि अस्ति एमालेको स्थायी कमिटी बैठकले आगामी मङ्सिर 10 र 21 गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा देशभक्त, प्रगतिशील र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो।
प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि दलहरूले आन्तरिक रणनीति बनाउन सुरु गरेका छन्। स्थानीय तहको निर्वाचन सके लगतै दलहरू अब मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न थालेका छन्। प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि असोज अन्तिम साता दलहरूले उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाउनु पर्नेछ। नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातायत कमिटीलाई समय सीमा समेत तोकिसकेको छ। दलका लागि स्थानीय कमिटीले पनि सके सहमति नभए आकाङ्क्षीको सूची केन्द्रमा पठाइने जनाएको छ। दलहरूले अबको केही दिनभित्र स्थानीय कमिटीबाट आएको उम्मेद्वारको नाम केन्द्रमा टुङ्गो लगाउने गरी पठाउने तयारी समेत थालेका छन्।
सत्तारूढ नेपाली कंग्रेसका नेता डाक्टर प्रकाश शरण महतले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमाले बाहेकका संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले भएको गरेको कार्यक्रममा नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिसँग चुनावमा तालमेल गर्ने बताउनुभयो। नेता महतले एमाले अहिले कायम रहेको कंग्रेस माओवादी केन्द्रबीचको गठबन्धन तोड्ने प्रयास गरे पनि त्यो सम्भव नरहेको जिकिर गर्नुभयो। एमाले तत्कालीन फाइदा मात्र हेर्ने गरेको र त्यही स्वार्थ अनुसार नै रणनीति अपनाइरहेको आरोप समेत उहाँले लगाउनु भएको छ। यसैबीच प्रमुख प्रतिपक्षी एमालेका सचिव प्रदीप गेवालीले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि एक्लै लड्न सक्ने क्षमता आफ्नो पार्टीमा रहेको दावी गर्ने गर्नुभएको छ। तर देशमा राजनीतिक स्थिरता ल्याउन बृहत्तर राष्ट्रवादी, वामपन्थी र प्रगतिशील शक्तिसँग गठबन्धन बनाउने निर्णय पार्टीले लिएको उहाँको दावी छ। हिमालयले काङ्ग्रेस बाहेक वामपन्थी दलसँग चुनावी तालमेल गर्ने विषयमा छलफल गरिसकेको थियो।
हामीसँग विदेश र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। आसन्न प्रदेश र केन्द्रको चुनावका लागि जिल्लाबाट नाम सिफारिस गर्न नेपाली कङ्ग्रेस बाँकेको बैठकले क्षेत्रबाट आएको सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको छ। कङ्ग्रेसका क्षेत्रीय कमिटीहरूले सम्भावित उम्मेद्वारको नाम जिल्लामा केही दिन अघि सिफारिस गरेका थिए। बैठकले आफ्नो रायसहित सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको जिल्ला सदस्य गौरा अधिकारीले बताउनुभयो। यस्तै नेकपा माओवादी केन्द्र बाँकेको बैठकले प्रदेश कमिटीमा सबैको नाम पठाउने निर्णय गरेको छ। उम्मेद्वारको छान्ने विषयमा छलफल गर्न बसेको बैठकले नाम टुङ्गो लगाउन सिफारिस गरेको बताएको छ। माओवादी केन्द्रले क्षेत्र नम्बर 1 प्रतिनिधि सभाको लागि पूर्ण सुवेदी, तिलक परिया र डाक्टर जितेन्द्र महासेठको नाम सिफारिस गर्ने निर्णय समेत गरेको छ। यस्तै प्रदेशको क्षेत्र नम्बर 1 कतर्फ दुर्गा प्रसाद चौधरी, प्रकाश सुवेदी, अमर खड्गा र खिमबहादुर घर्तीको नाम सिफारिस गरेको जनाएको छ।
बाँकेको नेपालगञ्जमा सीमावर्ती क्षेत्रमा हुने लागू औषध कारोबार नेपाल भारतका लागि साझा समस्याको रूपमा फैलिँदै गएकोले यसलाई उन्मूलन गर्न दुवै देशका नागरिक र सरकारी निकाय गम्भीर हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। नेपाल भारतको सिमाना जमुनाहा नाका 10 गजामा आयोजित कार्यक्रममा नेपाल र भारतका जनप्रतिनिधि, प्रशासनिक अधिकारी र नागरिक अगुवाहरूले यस्तो बताएका हुन्। नेपाल भारत संयुक्त पत्रकार मञ्च तथा ल अफ सोसाइटी बहराइचको संयुक्त आयोजनामा सम्पन्न नशा उन्मूलन जनचेतना कार्यक्रमका सहभागीले यदि सीमावर्ती क्षेत्रमा त्यस्तो कारोबार र सेवन नरोक्ने हो भने नेपाल र भारतकै भविष्य अन्धकारतिर धकलिने चिन्ता व्यक्त गरेका छन्। सांसद देवराज भारले दुवै देशको आशा र भरोसाको केन्द्र युवा जनशक्ति लागू औषधको कुलतबाट अत्यधिक प्रभावित भएको भन्दै सीमावर्ती भारतीय बजारमा खुलेआम बिक्री हुने लागु औषध र पदार्थमाथि कडाईका साथ नियन्त्रण गरिनुपर्नेमा जोड़ दिनुभयो। यस्तै नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले लागु औषधको दुर्व्यसनको कुलतले ठूला साना कुनै पनि जात धर्म र नेपाली भारतीय जोसुकैलाई नछोट्ने भएकाले त्यसको कारोबारमा लाग्नेहरूलाई कडा भन्दा कडा कानून बनाएर कारवाही गर्ने बताउनुभयो।
चुली युवा क्लब सुर्खेत चिङाड गाउँपालिकाको ठाँटी बजारमा मयूर गरा नाच उद्घाटन गरिएको छ। गरा नाच लोप हुन थालेको भन्दै क्लबले दशैं तिहार र छठ पर्वको अवसर पारी नाचको औपचारिक उद्घाटन गरेको हो। केही वर्ष पहिले पनि गौरा नाच तालिम दिँदै आएको क्लबले यस वर्ष पुनः सुरु गरेको क्लबले जनाएको छ। क्लबमा गरा नाच लोप हुनबाट बचाइराख्ने व्यक्तिहरू र क्लबलाई सहयोग र सम्मान गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ।
बाघ रहेका नेपालका निकुञ्ज आरक्ष वन क्षेत्र र तीसँग जोडेका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ। नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो। नेपाल र भारतका अधिकारीबीच बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको महानिर्देशक खड्काले बताउनुभयो।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, अमेरिकाको लस भेगासमा अन्धाधुन्दा गोली प्रहार हुँदा कम्तीमा 59 जनाको ज्यान गएको छ। घटनामा 500 भन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धित गर्दै बीबीसीले जनाएको छ। लस भेगासमा रहेको मान्डेट ब्रे रिसोर्ट एन्ड क्यासिनोमा बाहिर क्षेत्रमा साङ्गीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्दा गोली प्रहार भएको जनाइएको छ। होटलको माथिल्लो क्षेत्रबाट आक्रमणकारीले अन्धाधुन्दा गोली चलाएको जनाइएको छ। लस भेगास प्रहरीले घटनामा संलग्न एकजनालाई जवाफी कारवाहीमा मारिएको जनाएको छ। एकजनालाई मात्रै गोली हानेको प्रहरीले जनाएको छ। घटनामा ज्यान गुमाउनेमा ड्युटी सहायक प्रहरी अधिकारी बढी छन् भने ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलेको छैन।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेशले कमजोर प्रदर्शन गरेको छ। पाहुना टोली बङ्गलादेश 333 रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 3 विकेटको क्षतिमा 496 रन बनाउँदै इनिङ समाप्ति गरेको हो। डिन एल्गारले 179 तथा हसिम अल्माले भने 137 रन बनाउनु भएको छ। बङ्गलादेशले ममिनुल हकको 77 रनको मद्दतले 320 रन मात्र बनाउन सकेको हो। दोस्रो इनिङमा भने दक्षिण अफ्रिकाले 6 विकेटको क्षतिमा 247 रन बनाउँदै इनिङ समाप्ति पार्दै 424 रनको चुनौती दिँदा बङ्गलादेश 90 रनमै समेटेको थियो। दुई खेलको श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल भने आउँदो शुक्रबारदेखि हुने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बडा दशैं टिकाको चौथो दिन आज त्रयोदशी। आज पनि आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाइँदै
बर्दियाको गुलरिया लालपुर क्षेत्रमा आज बिहान 9 बजेसम्म कर्फ्यू, विवाद मिलेको स्थानीय प्रशासनको दावी।
कोहलपुर गड्डा चौकी रेलमार्ग निर्माण सुरु, चिनिया र कोरियाली कम्पनीले जिम्मा पाए।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक तर्फको मतपत्र छपाई आजबाट सुरु, झन्डै 1,60,00,000 मतपत्र छापिने।
र अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको संख्या 59 पुग्यो, 500 बढे घाइते।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।